नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफ्ले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईँले सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम भने आर्थिक विषयमा केन्द्रित हुनेछ। सरकारले युवालाई देशमै स्वरोजगार बनाउने भन्दै 10 वर्ष अघि युवा तथा साना व्यवसाय स्वरोजगार कोषको स्थापना गरेको छ। युवालाई सस्तो ब्याजदरमा बिना धितो 2 लाख रूपियाँसम्मको ऋण दिएर स्वरोजगार बनाउने सरकारको यो कार्यक्रमबाट केही युवा यति बेला उद्यमी पनि बनेका छन्। डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला 2065 सालमा स्थापना भएको युवा स्वरोजगार कोषले ऋण लिन चाहने युवालाई सहज होस् भनेर सबै जिल्ला प्रशासन कार्यालयमा सम्पर्क कार्यालय पनि राखेको छ। नेपालको अर्थतन्त्र सुदृढीकरण गर्न स्थानीय साधन र स्रोतलाई सदुपयोग गरी गाउँ स्तरमै स्वरोजगारको अवसरहरू सिर्जना गरेर ग्रामीण अर्थतन्त्र सबल बनाउने आफ्नो उद्देश्य रहेको कोषले बताउँदै आएको छ। तर पनि यो कोषका बारेमा धेरै युवाहरूले जानकारी नै पाएका छैनन्। त्यसैले आजको कार्यक्रममा हामी बेरोजगार युवाहरूलाई आवश्यक पर्ने पुँजी, प्रविधि तथा बजार विकास र विस्तार गरी बेरोजगारी समस्या समाधान गर्न लागि परेको कोष र उसले गरिरहेका काम कारवाहीका बारेमा केन्द्रित रहेर कोषका कार्यकारी उपाध्यक्ष डाक्टर प्रेम दंगालसँग कुराकानी गर्दैछौ। दंगालसँगको कुराकानीमा हुनुहुन्छ साथी अर्जुन पोखरेल।
प्रेम सर, स्वागत छ यहाँलाई उज्यालोमा।
हजुर, धन्यवाद।
देशमा भएका युवाहरूलाई चाहिँ विदेश पलायन हुन नदिन भनेर युवा स्वरोजगार कोषको स्थापना भयो। धेरैलाई थाहा छैन यो युवा स्वरोजगार कोषले के गर्छ भन्ने कुरा, के गर्छ एउटा सामान्य नागरिकले पनि थाहा पाओस् न त।
होइन, त्यस्तो साह्रै धेरै त्यस्तो होइन होला, धेरैले नथा पाएको हुनसक्छ। धेरैले भनेको कतिले, करोड मान्छे, 3 करोड मध्ये कतिले होइन। अब हामीले स्वरोजगार बनाउँदैछौँ, आम रूपमा प्रचारात्मक कुराहरू नभएको हुनसक्छ, गाउँ गाउँमा सामान नपुगेको पनि हुनसक्छ। तर हामीले विगत भनौँ न 8-10 वर्षदेखि जुन कामहरू गरिरहेका छौँ त्यसले परिणामहरू दिँदैछ। त्यो परिणामहरू कसरी दिँदैछ भन्दा, अब हाम्रो संस्थागत संरचना, यहाँ रहेको रिसोर्स, यहाँ रहेको साधन स्रोत, यो सबै कुराहरूलाई हेर्दाखेरि अब हामीले जति गर्नुपर्ने हो अहिले गर्न चाहिँ गरेका छौँ, तर गर्न धेरै सकिन्छ, गर्न धेरै सकिन्छ। त्यसो भएको हुनाले हामीसँग प्लान छ, भनौँ न अहिलेसम्म हामीले लगभग अब 50-60 हजारको हाराहारीमा स्वरोजगार बनायौँ भनेपछि त्यसको लागि पनि त निकै चाहिँ श्रम त खर्च गर्नु पर्यो, श्रम स्रोत त लगाउनु पर्यो, एकजना गर्दै दुईजना गर्दै हेड काउन्टिङ हुन्छ हाम्रो, 100 पुर्याउनु पर्यो, 1000 पुर्याउनु पर्यो, 10 हजार पुर्याउनु पर्यो, 50-60 हजार, यो पनि यतिकै भन्दैन नि। त्यसो भएको हुनाले आम युवाहरूलाई जसरी अब प्रवासमा युवाहरू गएका छन् वैदेशिक रोजगारको लागि, उनीहरूलाई यहाँ अड्याउने तहमा चाहिँ भनौँ न सामान्य अब हामीले सम्बोधन गरेका छौँ। तर नेपाल सरकारका धेरै निकायहरू छन्, यस्तै हामी जस्तै स्वरोजगार सिर्जना गर्ने, आर्थिक क्षेत्रमा काम गर्ने, त्यसै गरी चाहिँ जीविकोपार्जनको विषयलाई सम्बोधन गर्ने, जनताको आय आर्जनलाई सम्बोधन गर्ने अन्य धेरै कार्यक्रमहरू छन्। त्यसो भएको हुनाले कार्यक्रमै नभएको, सुन्दै नसुनेको, बुझ्दै नबुझेको, जान्दै नजानेको त्यस्तो पनि होइन।
सर, अब स्वरोजगार नै मुख्य लक्ष्य भयो, एउटा युवाले स्वरोजगार हुन चाहन्छु भन्यो भने युवा स्वरोजगार कोषबाट चाहिँ के कस्ता हिसाबले फेसिलिटी लिन सक्छ, उसले के कसरी चाहिँ आफूलाई स्वरोजगार बनाउन सक्छ, प्रक्रियाको बारेमा बताइदिनुहोस् न।
प्रक्रिया हामीले स्वरोजगार कोषले सिधै कुनै पनि व्यक्तिलाई हामीले पैसा उपलब्ध गराउँदैनौँ। पहिलो कुरा, कसरी पैसा उपलब्ध गराउँछौँ भन्दा, हामीले बैंक वित्तीय संस्थालाई दिन्छौँ वा सहकारी संस्थाहरूलाई दिन्छौँ, र कुनै पनि बेरोजगार व्यक्तिले, स्वरोजगार हुन चाहने व्यक्तिले, नागरिकले आफूले के गर्ने हो त्यसको व्यावसायिक प्रस्ताव हामीसँग कारोबार गर्ने सहकारी संस्था वा ब्याङ्कसँग प्रस्ताव गर्न पर्यो र त्यहाँबाट कर्जा लिन पर्यो। यो हो प्रक्रिया। यसका लागि अब हाम्रो जिल्ला प्रशासन कार्यालयमा सम्पर्क कार्यालय हुन्छ जिल्ला जिल्लामा, जो चाहिँ होइन हाम्रो दाजुभाइ दिदीबहिनीहरू स्वरोजगार हुन चाहनुहुन्छ उहाँहरूले त्यो कार्यालयमा सम्पर्क गर्दा हुन्छ, र त्यहाँ हाम्रो एकजना कर्मचारी रहेको हुन्छ। त्यसो भएको हुनाले सम्पर्क स्थापित गरिसकेपछि कहाँ कसरी चाहिँ व्यक्तिलाई उहाँलाई चाहिँ स्वरोजगार बनाउने हो त्यो प्रक्रिया सुरु हुन्छ।
तपाईँले वित्तीय संस्था मार्फत ऋण लिन सक्छन् भन्नुभयो, त्यस्ता वित्तीय संस्थाको पहुँच कति छ र कति वित्तीय संस्था छन् त्यसरी युवाहरूलाई दिने चाहिँ?
अहिले हामीले केही बैङ्कहरूलाई कर्जा स्वीकृत गरेका छौँ, तर पनि अब समस्याहरू छन्। हामीले स्वीकृत गरेको 3-4 महिना भइसक्यो, तर पनि कर्जा ब्याङ्कहरूले लिइरहेका छैनन्। यो आफ्नै ठाउँमा समस्या छ। त्यसो भएको हुनाले आम रूपमा हामीले यति बेला सहकारी संस्था मार्फतै लगानी गरेका छौँ, कर्जा प्रवाह गरेका छौँ।
कति छन् त्यस्ता सहकारी?
सहकारीहरूको संख्या उल्लेखे छ। त्यो सहकारीको संख्या भनेको तपाईँको करिब 1500 हारानीमा होला। 75 जिल्लामा सम्भव भएसम्म मेरो विचारमा 753 इलाका तहमै त अब हामीले त्यो निकाल्नुपर्छ। त्यसमा अझै होस् सबै जिल्लाका अधिकांश गाविस र गाउँपालिका र नगरपालिकामा चाहिँ सहकारीहरू क्रियाशील छन् र उनीहरूलाई हामीले चाहिँ कर्जा प्रवाह गरेका छौँ। त्यसोको अर्थ सुन्दै नसुनेको भन्ने खालको कुरा पनि होइन है, यो कुरा खण्डित भयो नि त होइन? अहिले
सबैले जान्न पाउन् भनेर मैले त्यो भनेको, सरले पटक पटक त्यो दोहोऱ्याउनु भयो, अब चाहिँ सुन्नुहुन्छ होला, अहिलेसम्म सुन्नुभएको छैन भने पनि। अनि कतिसम्म चाहिँ लगानी गर्न सक्छ युवा स्वरोजगार कोषले? एउटा युवालाई हो कि समूहमा हो कि?
हामीले बिना धितो 2,00,000 प्रति व्यक्ति सहकारी मार्फत बैङ्क वित्तीय संस्था मार्फत उपलब्ध गराउँछौँ, पहिलो कुरा। दोस्रो कुरा, केही व्यक्तिहरू स्वरोजगार हुन चाहने व्यक्तिहरू समूहमै आउँदाखेरि पनि 25 बराबर समूहमा लगानी गरिन्छ, 25 बराबर 50,00,000 अहिले हामीले दिन्छौँ। तर यो अहिलेको मुद्रास्फीति, अहिलेको चाहिँ यो आर्थिक यो सबै कुराहरूलाई हेर्दाखेरि हामीले यसलाई बढाएका छौँ। अहिले हामीले चाहिँ 5,00,000 दिने प्रति व्यक्तिलाई, 5,00,000 दिने, तर यो 5,00,000 चाहिँ धितो लिएर दिने। अनि समूहमा दिँदाखेरि 20 बराबर दिने र 1 करोड़ दिने, यो चाहिँ कार्यक्रम हामीले पारित गरिसकेका छौँ। यसको लागि आवश्यक चाहिँ पूर्वाधारहरू गर्नुपर्ने कामहरू हामीले लगानी गर्नभन्दा अगाडि त्यो काम पनि सम्पन्न गरेका छौँ र छिटै सम्भवतः आउने आर्थिक वर्षबाट यो पनि लागू हुन्छ। यो सबै ब्याज लिएरै हो, तर ब्याज साह्रै नोमिनल, साह्रै चाहिँ भनौँ न एकदमै कम छ। अन्य बैङ्क वित्तीय संस्थाहरूको लघु वित्तको तुलनामा त यो एक हिसाबले सित्नै भन्दा पनि हुन्छ। तपाईँले प्रश्न गर्नुभयो सित्नै कि ब्याज लिएर भनेर। कस्तो हुन्छ भने हामीले व्यवसायीहरूलाई दिने पैसाको कर्जाको ब्याज दर 10% हुन्छ, तर समयमै भाका ननागाइकन तिर्ने व्यवसायीहरूले होइन प्रत्येक इन्स्टलमेन्ट किस्तामा तिर्दै जाने र ऋण भुक्तानी गरिसकेपछि, कर्जा फिर्ता गरिसकेपछि हामीले 60% ब्याज अनुदान फिर्ता गरिदिन्छौँ। यसको अर्थ 10%मा 60% अनुदान फिर्ता गर्नु भनेको 4% ब्याजमा पाइने चाहिँ यो कर्जा प्राप्त गर्न सकिन्छ कार्यक्रमको सन्दर्भमा। यो ज्यादै राम्रो कार्यक्रम छ। दोस्रो महत्वपूर्ण कुरा के छ भने हामीले व्यवसाय र व्यवसायीको पनि दुवैको बिमा गर्छौँ। जो व्यक्तिले कर्जा लिनुहुन्छ त्यो चाहिँ व्यक्तिको पनि बिमा, र जे व्यवसाय गरिन्छ, जे वस्तु उत्पादन गरिन्छ वा जे सेवा उत्पादन गरिन्छ त्यसको पनि हामीले बिमा गर्छौँ, र बिमाको सम्पूर्ण प्रिमियम हाम्रो कोषले नै चाहिँ तिरिदिन्छ। यो अर्को महत्वपूर्ण पक्ष हो। अनि सँगसँगै हामीले सिपमूलक तालिम, अभिमुखीकरण तालिम, यस्ता खालका तालिमहरू, अल्पकालीन तालिमहरू सिप सिकाउने त्यो पनि काम गर्छौँ। त्यो भन्नुको अर्थ चाहिँ तपाईँको धेरै लामो समयको होइन, होइन 7 दिनसम्मको तालिमहरू पनि हामीले प्रदान गर्छौँ, तर त्यो ठूलो भोल्युम अहिले छैन। तर हाम्रो सोचाइ र योजना छन्। सोचाइ र योजना चाहिँ करिब चाहिँ भनौँ न अब तालिम प्रादायक निकायहरू, केन्द्रमा रहेका तालिम प्रादायक निकायहरूलाई चाहिँ एकीकृत गरेर केन्द्रमा एउटा संस्था बनाउने नेपाल सरकार अन्तर्गत यो कोषसँग चाहिँ हामीले चाहिँ उहाँहरूसँग सम्झौता गर्ने, र स्थानीय स्तरमा पनि नेपाल सरकारले अहिले पहिलो बैठकबाट पनि एउटा महत्वपूर्ण निर्णय के गरेको छ भने स्थानीय तहमा प्रत्येक स्थानीय तहमा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने, त्यो ज्यादै महत्वपूर्ण कुरा छ। त्यसो भएको हुनाले हामीसँग उपलब्ध भएका प्राविधिकहरू प्राविधिक शिक्षालयमा स्थानीय स्तरमा अहिले चाहिँ लगिएका कृषि प्राविधिकहरू, पशु भेटनरी सिएनहरू, त्यसै गरी चाहिँ तपाईँका अन्य भनौँ न तालिम प्रादायक निकायहरू घरेलुको कुराहरू भयो, सिटिभिटी अन्तर्गतका तालिम प्रादायक निकायहरू छन्, स्कूलहरू छन्, कलेजहरू छन्, प्राइभेट सेक्टरका छन्, यिनलाई परिचालन गरेर हामीले उल्लेख्य संख्यामा तालिम प्रदान गर्नुपर्छ भन्ने लागेको छ। त्यसो भएको हुनाले यी 3-4 कार्यक्रम हुन्, सस्तो कर्जा प्रवाह गर्ने, अनि बिमा गरिदिने अनि तालिम प्रदान गरिदिने ब्याज अनुदान फिर्ता गरिदिने यो चाहिँ ज्यादै महत्वपूर्ण कार्यक्रमहरू छ। यो कार्यक्रमहरू आउने वर्षदेखि अझ प्रभावकारी ढंगले लागू गर्ने गराउनेमा चाहिँ हामी अहिले चाहिँ योजनामा छौँ।
यहाँ त के छ भने सरकारबाट सेवा सुविधा पैसा लिएपछि तिर्नै पर्दैन र काहीँ न काहीँबाट उम्किन्छ अथवा पछि मिना हुन्छ भनेर आलटाल गर्ने धेरै नै हामीले देखेका छौँ। अब केही त सरकारले मिना पनि गरिदियो, यसमा चाहिँ के छ, कतिको यो कर्जा तपाईँले लगानी गरेको चाहिँ असुलीको अवस्था चाहिँ कस्तो छ, निराशाजनक छ कि अब कडी कडाउ गरेर उठाइरहनु भएको छ कि?
हाम्रो असुली दर झन्डै 90% छ अहिले। यो 90% किन हुन पुग्यो भन्दाखेरि तपाईँ हामी 100% गर्ने पक्षमा थियौँ, तर यो संस्था स्थापित हुँदैको वखत अरू केही समय अगाडि अलिक ठुलो रकम कलम केही सहकारीहरूले लिए, त्यो मैले भन्न म अहिले बाध्य भएको छु। त्यो राजनीतिक पहुँचका आधारमा भयो, करोड करोडको 4 करोड 5 करोड यसरी चाहिँ करिब 12 करोड चाहिँ त्यो जोखिममा परेको छ, त्यो ऋण त्यो कर्जा जोखिममा परेको छ। त्यसो भएको हुनाले कसैलाई यो छुट हुँदैन। मैले यो चाहिँ तपाईँको यो उज्यालो नेटवर्कको मार्फत यो प्रभावकारी सञ्चार माध्यम मार्फत म भन्न चाहन्छु, म अनुरोध र आग्रह गर्न चाहन्छु र म सूचित गर्न चाहन्छु त्यस्ता जिम्मेवार व्यक्तिहरूलाई, सरकारको यो राजस्व, जनताको यो सम्पत्ति, हामीले पनि बैंक वित्तीय संस्थाहरूबाट लिएको यो कर्जा, यो तिर्न पर्दैन, यसलाई हिनामिना गर्दा पनि हुन्छ भन्ने कथम कदाचित सोच्नु भएको छ भने त्यो नसोच्दा हुन्छ। जसरी सरकारको दायित्व हामीले चाहिँ तिर्नबाट चाहिँ पछि हट्दैनौँ, त्यसै गरी यो चिजहरू हामी असुल गर्नका लागि पनि हामीलाई दिएको कार्यदेश, हामीलाई दिएको सञ्चालन नियमावलीले दिएको म्यान्डेट अनुसार हामीले चाहिँ कारवाहीको प्रक्रिया अगाडि बढाइसकेका छौँ। त्यो कारवाहीको प्रक्रिया भनेको चाहिँ हामीले त्यस्ता सहकारीका पदाधिकारीहरूको सम्पत्ति रोका गर्ने, चल अचल सम्पत्ति रोका गर्ने, सरकारी सेवा सुविधाबाट वञ्चित गर्ने। त्यो सरकारी सेवा सुविधाबाट वञ्चित गर्ने भनेको के हो भन्दाखेरि धारा पानी बिजुली सञ्चार यसबाट हामी कटअप गरिदिन्छौँ, यसबाट हामी कटअप गरिदिन्छौँ। त्यो चाहिँ हामीले पत्राचार गरिसकेका छौँ जिल्ला प्रशासन मार्फत, सहकारी जिल्ला डिभिजनल सहकारी मार्फत हामीले त्यो पत्राचार गरिसकेका छौँ र सम्बन्धित पदाधिकारीहरूलाई हामीले चिठी पनि पठाइसकेका छौँ। त्यसो भएको हुनाले त्यसपछि त्यसको अतिरिक्त अरू कारवाहीहरू पनि हामीलाई चाहिँ गर्न सक्ने म्यान्डेट छ, त्यो भनेको कालो सूचीमा राख्ने, र हामी कालो सूचीमा राख्ने प्रक्रियामा अगाडि बढिसकेका छौँ। त्यो कालो सूचीमा राख्ने मूलत यति बेला हामीले 5-6 वटा जुन सहकारी संस्था छन् 1 करोडभन्दा माथि ऋण लिएर जाने र नतिर्ने, लापरवाही गर्ने, हिनामिना गर्ने, बदनेतपूर्ण ढंगले त्यसको दुरूपयोग गर्ने, जुन प्रयोजनको लागि लिएको हो त्यो प्रयोजनमा नलगाउने र दुरूपयोग गर्ने त्यस्ता सहकारी संस्था र पदाधिकारीहरूलाई हामीले चाहिँ कारवाहीको दायरामा अगाडि बढाइसकेका छौँ। त्यो प्रक्रिया अगाडि बढिसकेका छ, मन्त्रालयमा पुगिसकेका छ, अब त्यो अगाडि बढ्छ। त्यसै भएको हुनाले यति बेला सकारात्मक कुरा के हो भने हामीले जब यसरी कारवाहीको प्रक्रिया अगाडि बढाइसकेपछि धेरै संघ संस्थाहरू, सहकारीका पदाधिकारीहरूले, बैंक वित्तीय संस्था वा व्यवसायीहरूले कर्जा चुक्ता गर्नुभएको छ, त्यो सकारात्मक कुरा छ। यही चाहिँ आर्थिक वर्षको पछिल्लो कालमा जब हामीले यो प्रक्रिया अगाडि बढायौं, यसो गरिसकेपछि पनि उल्लेखनीय मात्रामा कर्जा असुली भएको छ। त्यसो भएको हुनाले यो पैसा बाँड्ने होइन, प्रष्ट हुन पर्यो, प्रष्ट हुन पर्यो। सरकारी पैसा लिएर बिस्तारै बिस्तारै सरकारले यो मिना गर्छ भन्ने लागेको छ भने त्यो भ्रम हो, म तपाईँको यो सञ्चार माध्यमबाट प्रश्न भन्न चाहन्छु।
तपाईँले केही सहकारीको कुरा गर्नुभयो, 2-4 करोडभन्दा माथिका, समग्रमा त्यो 90% त असुली भइसकेको छ भन्नुभयो, 10% मध्येको त्यो रकम चाहिँ कति हो, 10% रकम कति हुन आउँछ?
त्यो 6 वटा सहकारीको मात्रै करिब 12 करोड छ, अनि अहिलेसम्म भाका नआएको ऋण करिब 35 करोड, त्यो 6 करोडलाई 12 करोडलाई एकछिनको लागि, किनभने त्यो ठूलो रकम कलम छ, त्यसलाई हामीले फरक ढंगले डिल गरेका छौँ। त्यो बाहेक कति रह्यो त भन्दाखेरि त्यही 23-24 करोड रह्यो, अनि हामीले 6 अर्ब जतिको हारिमा लगानी गरेका छौँ यति बेला, जम्मा 23 करोडको, वा चाहिँ त्यही 12 करोड समेत इन्क्लुड गर्दाखेरि 35 करोड चाहिँ भन्नुहोस् न उठ्न बाँकी छ भनिसकेपछि कस्तो देखियो भन्दा सिम्पली हिसाब गर्दाखेरि त त्यो चाहिँ 10%भन्दा कम, 6-7% मात्रै देखिन्छ नि त, 6-7% मात्रै देखिन्छ। त्यसो भएको हुनाले अब चाहिँ चुक्ता हुने क्रम पनि अगाडि बढेका छ। अहिले जिल्ला जिल्लामा हामीले असुलीलाई एकदम तागेता गरेर हामीले यहाँबाट एक हिसाबको अनुगमन डोर भन्नुहोस्, डोर खटाएका छौँ भन्नु पर्यो, डोर खटाएका छौँ नतिर्ने सहकारीका पदाधिकारी र व्यवसायहरूलाई हामीले जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर त्यो कर्जाहरू असुल गरिरहेका छौँ। त्यसो भएको हुनाले यही बीचमा पनि अलिक केही रकम हामीले उठाउन सफल भएका छौँ केही जिल्लाहरूबाट, जस्तो तपाईँको अहिले भर्खरै एकजना साथी यहाँ आउनुभएको थियो यो जिल्लामा गएर स्याङ्जामा, सबै चाहिँ त्यहाँ चाहिँ कर्जा असुल गरेर चाहिँ फर्किनु भएको छ। यसरी असुलीमा पनि हामीले टाइट गरेका छौँ, लगानी हामीले खोकुलो बनाएका छौँ। खोकुलोको अर्थ भनेको धेरै लगानी गर्न सकौँ भन्ने हाम्रो चाहना हो, तर मापदण्ड खोकुलो बनाउँदैनौँ। मापदण्ड हामीले कडाइका साथ चाहिँ लागू गर्छौँ।
मापदण्डको कुरा गरिहाल्नुभयो, मैले एकछिनपछि सोधौँ भनेको तपाईँले प्रसङ्ग निकालिहाल्नुभयो। कसैले हाम्रो कुराकानी सुन्दै हुनुहुन्छ कुनै युवाले भने चाहिँ, ओहो यसरी 2 लाख रुपियाँ 5 लाख रुपियाँ त पाउँदो रहेछ, यसैको लागि म बिजनेसमा अप्लाई गर्ने तयारीमा छु, तर युवा स्वरोजगार कोषले 5 लाख दिन्छ म यति केही गर्छु भनेर दिमागमा सोचिरहनु भएको छ भने उहाँले के मापदण्ड पूरा गर्नुपर्छ?
होइन, त्यो स्वरोजगार हुन चाहने व्यक्तिले केही मापदण्ड पूरा गर्न पर्दैन, केही मापदण्ड पूरा गर्न पर्दैन, उहाँले श्रम गर्न तयार हुनु पर्यो। मापदण्ड यही हो, श्रम गर्न तयार हुनु पर्यो, काम गर्न तयार हुनु पर्यो, के गर्ने इच्छा छ, के गर्ने मन छ, अध्ययनको हिसाबले के पढेको हो, जानेको हिसाबले केही तालिम सिस्टम प्राविधिक शिक्षा लिएको हो, के जानेको छ, के सिकेको छ, के गर्न मन छ, के पोटेन्सियलिटी त्यहाँ त्यो आफ्नो इलाका क्षेत्र भेगमा के सम्भावना छ, त्यसलाई हेरेर यसो गर्छु भनेर एउटा चाहिँ व्यावसायिक प्रस्ताव सहकारी संघ संस्थामा र ब्याङ्क वित्तीय संस्थामा प्रस्तुत गरिसकेपछि मापदण्ड पूरा भयो व्यवसायीको सन्दर्भमा। अब हामीले पैसा दिने सन्दर्भमा चाहिँ धेरै मापदण्डहरू छन्। धेरै मापदण्डहरू भनेको हामीले जताबाट त्यतै चाहिँ लगानी गर्न त भएन नि, हामीले लगानी गर्ने भनेको त सहकारी संघ संस्थाहरूलाई र ब्याङ्क वित्तीय संस्थालाई हो। त्यसो भएको हुनाले हामीले
तपाईँले पटक पटक खेप्नुहुन्छ होला, सब धेरै 90% सहकारी दलका कार्यकर्ताका छन्, युवा स्वरोजगार कोषले दलका कार्यकर्ता छानी छानी ती सहकारीलाई ऋण दिन्छ भन्ने तपाईँले पनि सुन्नुभयो होला है।
त्यो आएर मैले खण्डन गर्दैछु, तपाईँले भन्न पर्यो, हिजोको कुरा नगर्नुहोस्, आजको कुरा गर्नुहोस्। यहाँ आएर चाहिँ मैले 2 वर्षमा कर्जा स्वीकृत गर्दाखेरि कुन पछि दर्ता लिएँ मैले, त्यो कुरा तपाईँले हेर्नु पर्यो। होइन, हामीले मापदण्ड बनाएर चाहिँ गरिसकेपछि त त्यो मापदण्ड हेर्छौँ हामीले, त्यो मापदण्डका पछाडि चाहिँ होइन लाग्दैनौँ, अरू कुराहरू हामी हेर्दैनौँ, अरू कुराहरू हेर्दैनौँ। जस्तो त्यो सहकारी संस्थाले सदस्यता कति छन् हामीहरू मापदण्ड त्यो हो, त्यो कुन पार्टीले चलाएको छ भनेर हामीले सरकार हुँदैन, त्यो जुनसुकै पार्टीका मान्छेहरू लागुन् चलाउन् होइन, 34,000 सहकारी संस्था छन्, अनेक पार्टीका चाहिँ भनौँ न चाहिँ सदस्यहरू होलान्, जिम्मेवारहरू होलान्, नागरिकहरू छन्, सहकारी ऐनअनुसार सञ्चालित भएका छन्, सहकारीलाई सरकारले दर्ता गरेर चलाएको छ, एउटा चाहिँ सहकारीलाई चाहिँ एउटा आर्थिक चाहिँ एउटा खम्बाको रूपमा होइन, आर्थिक विकासको एउटा महत्वपूर्ण खम्बाको रूपमा चाहिँ अर्थतन्त्रको खम्बाको रूपमा चाहिँ यसलाई लिएको छ। त्यसो भएको हुनाले हामीले सदस्य कति छन् त्यो हेर्छौँ, सेयर पुँजी कति छ त्यो हेर्छौँ, नाफा छ कि घाटा छ त्यो हेर्छौँ, होइन ऋण तिर्न उल्लेख मागी छ कि छैन, कार्यालय सञ्चालन गर्न सक्छ कि सक्दैन, विनियम अलि छ कि छैन, साधारण सभा बस्छ कि बस्दैन, होइन चलाउन राम्ररी चलाएको छ कि छैन, हामीले हेर्ने कुराहरू यो हो। कुन पार्टीसँग सम्बन्धित छ हामी त्यो सोद्धा पनि सोद्धैनौँ, खोज्दा पनि सोद्धैनौँ, हाम्रो चाहिँ यो एक खालको प्रोफेसनल काम हो यो, हामीले यो कुरा गरेका छौँ। त्यसो भएको हुनाले कसले चलाएको छ तपाईँले बरु खोज गर्नुहोस् न र मलाई भनिदिनुहोस्, खोज गरेर चाहिँ तपाईँले यो मापदण्ड तपाईँले राखेको रहेछ, यो मापदण्डका आधारमा तपाईँले ऋण नदिकन फलाना पार्टीको चाहिँ कार्यकर्ता वा नेताको सहकारीले तपाईँले किन ऋण दिनुभयो भनेर तपाईँले यो लिएर आउनुभयो भने म कान समाएर उठबस गरौँला, फिर्ता गरौँ।
विगतमा जे भएको थियो त्यसको अब्जस तपाईँले अहिले पनि भोग्दै
होइन, त्यसैको कुरा सफाई दिँदै म यहाँ हैरान भइरहेको छु, त्यसैको सफाई दिँदा मलाई हैरान भइरहेको छ। त्यसो भएको हुनाले मैले त्यो कानुनी प्रक्रिया अगाडि बढाएर त्यस्ता कर्जा नतिर्ने सहकारी संस्थाका पदाधिकारीहरूलाई हदैसम्मको कारवाही गर्ने तयारीमा म छु।
अहिले पनि त्यस्ता सहकारीहरूले तपाईँहरू मार्फत युवालाई लगानी गर्न चाहने, अहिले पनि ती सहकारीहरूको लागि आवेदन खुल्ला छ कि समय समयमा त्यो रोकिन्छ र सीमित समयको लागि खुल्ला गर्छ?
हामीले अब छिटै यही वैशाखभित्र हामीले खुल्ला गर्छौँ, सहकारी संघ संस्थाहरू र ब्याङ्क वित्तीय संस्थालाई प्रस्ताव प्रस्तुत गर्नको लागि हामीले चाहिँ आह्वान गर्छौँ र उहाँहरूले प्रस्ताव प्रस्तुत गर्नुहुन्छ, हामीले तिनको अनुगमन गर्छौँ, सबै कुरा हेर्छौँ, जाँच्छौँ, बुझ्छौँ र हाम्रो सरकारको यो पैसा जोखिममा पर्दैन भन्ने सुनिश्चित भइसकेपछि हामी बल्ल दिन्छौँ। कुन पार्टीकोसँग हामीलाई कुनै मतलब छैन। यहाँ धेरै पार्टीका मान्छेहरूले फोन गरे होलान्, मैले कुनै ती पार्टीका मान्छेहरूले फोन गरेका आधारमा कर्जा स्वीकृत गरेका छैन। यो कोषमा त्यस्तो काम अहिले हुँदैन।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी 10 वर्ष अघि स्थापना भएको युवा स्वरोजगार कोष र उसले गरिरहेका काम कारवाहीका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगाल। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी 10 वर्ष अघि स्थापना भएको युवा स्वरोजगार कोष र उसले गरिरहेका काम कारवाहीका बारेमा केन्द्रित रहेर कोषका कार्यकारी उपाध्यक्ष डाक्टर प्रेम दंगालसँग कुराकानी गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा डाक्टर दंगालले कोषले सहकारी मार्फत युवाहरूलाई सहज तरिकाले सहुलियत ऋण दिइरहेको दावी गर्नुभएको छ। अब दंगालसँग विश्रामपछिको कुराकानी अघि बढाउँदै हुनुहुन्छ साथी अर्जुन पोखरेल।
जब सहकारीले युवालाई त्यो स्वरोजगारको लागि पैसा दिन्छ त्यतिखेर कुरा आउँछ, त्यो युवाले कतिको सहज तरिकाले सहकारीबाट यो पाउँछ?
त्यहाँ पनि प्रतिस्पर्धा छ। सहकारीलाई हामीले 50 लाख दिन्छौँ एउटा सहकारीलाई। एउटा गाउँमा मान्नुहोस्, कुनै एउटा गाउँपालिकामा एउटा सहकारीले पैसा पाए 50 लाख। त्यो 50 लाख पैसा लिनका लागि त त्यहाँ त गरीब, निमुखा समुदाय, सीमान्तकृत समुदाय, दलित, महिला, आदिवासी जुन भनेका छौँ हामीले, यो समुदायमा चाहिँ यहाँ बेरोजगार रहेका व्यक्तिहरू त निकै धेरै हुन सक्छन्। त्यसो भएको हुनाले त्यहाँ पनि फेरि प्रतिस्पर्धा हुन सक्छ। त्यहाँ पनि सहकारीले कतिपय बेलामा होइन नामहरू सङ्कलन गरेर त्यहाँ फेरि चाहिँ बाँडेर दिनुपर्ने तहमा छ कुरा। हेर्नुहोस्, 2 लाख बढीमा हामी दिनुपर्ने कतिपय अवस्थामा होइन पुगेन, अब यो 1-1 लाख बाँडौँ, 1,50,000 बाँडौँ, 50,000 यो काम गरौँ फलानाले, अब यस्तो खालको अवस्था छ। त्यसो भएको हुनाले पैसा गाउँमा पठाउनको लागि हामी,
तपाईँले एउटै सहकारीले 2 करोड भन्दा धेरै तिरेन भन्नुहुन्थ्यो, अहिले फेरि एउटा सहकारीलाई 50 लाख दिन्छौँ भन्नु
हो, त्यो हिजोको कुरा हो। त्यो हिजोको कुरा 4 करोड 5 करोड लाने हिजोको कुरा लगे होइन, तिरेका छैनन्, तिर्दैछन् केही केहीले। त्यो नतिर्नेको चाहिँ म अलिक पछि फोटोसहित सार्वजनिक गरौँला, अहिले त्यो बेला आइसकेको छैन। तर त्यो हामीले यो कारवाहीको प्रक्रिया अगाडि बढाइसकेपछि कोषमै आएर जिल्ला जिल्लाबाट धमाधम पैसा चाहिँ फिर्ता गर्ने काम भएको छ। सकारात्मक कुरा छ, उहाँहरूलाई धन्यवाद छ। त्यसो भएको हुनाले अब हामीले अहिले 50 लाख दिएका छौँ, यसलाई बढाएर हामीले अब चाहिँ पैसाको भोल्युम पनि बढाएर सहकारीलाई 1 करोड दिने। हामीसँग कारोबार गरेका पहिलोचोटि कारोबार गर्नेलाई 50 लाख परीक्षण काल हो। राम्रो काम गरेर स्वरोजगार सिर्जना गरेर हामीसँग चाहिँ राम्रो चाहिँ कारोबार गर्ने सहकारीहरूलाई हामीले चाहिँ 1 करोड फेरि दोस्रो चरणमा दिन्छौँ। त्यस्तो खालको कुरा छ। र बिस्तारै होइन, अब यो ढङ्गले हाम्रो सहकारीहरूसँग बढ्दै जाँदा 2 करोड 3 करोड 5 करोड 10 करोड पनि हुनसक्छ। तर त्यो भनेको फेरि पनि मापदण्डकै आधारमा, 10 करोड दियौँ एकछिनको लागि मान्नुहोस्, तर त्यति बेला हामीले चाहिँ सदस्यता अहिले 50 लाख दिनका लागि चाहिँ 500 हुनु पर्थ्यो भने होइन, 10 करोड दिनका लागि 1,000 सदस्य पुर्याएको हुनुपर्छ। त्यो भनेको स्ट्रङ सदस्य के अरे सहकारी हुनु पर्यो, कारोबार पनि त्यो ढङ्गले गर्नु पर्यो, नाफामा हुन पर्यो, पुँजी हुन पर्यो, अनि त्यो सबै पुँजी यसो हेर्दाखेरि त्यो पैसा तिर्न सक्ने त्यो भयो भने हामी दिन्छौँ पछि। अब त्यो त अहिले त भनौँ अहिले 1 करोड हो, पछि हामी बिस्तारै हेरौँ बढाउन पनि सकिन्छ।
अब आउने आर्थिक वर्षमा, अझ आउँदा अघिल्ला अघिल्ला आर्थिक वर्षमा यो कोष बढाउँदै जानुपर्ने होला, प्रभावकारिताको कुरा आउँछ। जस्तै तपाईँहरूलाई त एउटा सफलता चाहिँ ऋण लगानी गर्यो, जस्तै अघि भन्नुभयो 5-7% मात्रै उठ्न बाँकी छ एउटा, त्यो सफलता भयो। तर मुख्य सफलता भनेको त युवा कति स्वरोजगार भयो भन्नेतिर हो। त्यो अनुगमनको पाटो कार्यान्वयन के कति भयो, ऋण लगेर बाध्य भएर पछि फिर्ता गरेको छ स्वरोजगार भएको छ कि छैन, त्यो अनुगमनको कुराहरू चाहिँ कसरी गर्नुहुन्छ? केन्द्रीय लेभलबाट हुन्छ कि
सबै यहीँबाट हुन्छ? हेर्नुहोस्, यही भएर हामीलाई समस्या पैदा भयो। सहकारी संघ संस्थाहरूले जिल्लामा आज प्रस्ताव प्रस्तुत गर्ने साथ उनीहरूको प्रस्ताव आजै स्वीकृत गर्न पाए पो लगानी पनि भइहाल्छ। यहाँबाट सबै काम गर्नुपर्ने भएको हुनाले त एकैचोटि मान्नुहोस् 2000 सहकारीले आवेदन गर्छन्। 2000 सहकारीलाई चाहिँ हाम्रा यति थोरै कर्मचारीहरूले अनुगमन गर्न सक्छन् त एकैचोटि सक्दैनन्। होइन, 5-7 जिल्ला जान पर्यो, घुमेर सबै हेर्न पर्यो, त्यहाँ पनि लाग्ला एक महिना, अनि फर्केर आउनु पर्यो, अनि फेरि रिपोर्ट बुझाउनु पर्यो, फेरि हेर्नु पर्यो, विश्लेषण गर्नु पर्यो, अनि लगानी गर्दै जान पर्यो, यसरी फेरि अर्कोचोटि एक महिनापछि 10 जिल्लामा जान पर्यो। यहीँबाट सबै काम धान्न पर्ने भएको हुनाले यो ज्यादै झन्झटिलो प्रक्रियामुखी यस्तो खालको भएको हुनाले हामीले प्रदेश स्तरमै कार्यालय खोलेर त्यहीँबाट अनुगमन गर्ने सत्ता त नेपाल सरकारले स्थानीय तहमा 753 वडैमा चाहिँ खोल्दा राम्रो हुन्छ, तर त्यो गर्ने अहिले भर्खरै त्यो तागत सरकारकै पनि छैन भन्ने मलाई लाग्छ। किनभने धेरै साधन स्रोत त्यहाँ खर्च गर्नुपर्छ, 753 वडा इकाइमा तहमा चाहिँ कार्यालय स्थापना गरेर त्यहाँबाट कारोबार सञ्चालन गर्नु भनेको ठूलो रकम खर्च हुनेवाला छ। त्यसो भएको हुनाले त्यहाँ नगरिकन प्रदेशमै गरियो भने पनि त प्रदेश अन्तर्गत रहेका 10-12 वटा जिल्ला, बढीमा 18 वटा जिल्ला रहेका छन्, तिनमा चाहिँ कर्मचारीहरू आज भोलि गएर, आजको भोलि नभए पनि हप्ता दिनमा त होला नि त अनुगमन, हप्ता दिनमा अनुगमन गरेर फर्केर आएर कार कर्जा प्रवाह गर्न सक्यौँ भने हामीले त्यो हजारको संख्यामा होइन लाखको संख्यामा स्वरोजगार सिर्जना गर्न सक्छौँ।
अहिले के छ, पैसा अभाव छ कि युवालाई त्यो लगानी गर्नलाई सरकारबाट माग के कति गर्ने तयारीमा हुनुहुन्छ, अब त बजेट पनि बन्दैछ, अलि दीर्घकालीन रूपमा यसलाई दिगो बनाउन र यसलाई अझ प्रभावकारी बनाउन चाहिँ तपाईँहरूका आउँदा कार्ययोजनाहरू के छन्?
अब यो सरकारले अब भनौँ न म पनि एउटा जिम्मेवार निकायको व्यक्ति पदाधिकारी
विगतमा पनि तपाईँले अब त्यो खालका योजना बनाउने ठाउँमा बसेर आइसक्नु भएको छ।
हो, त्यो भएको हुनाले अब हामीले पहल लिएका छौँ, योजनाहरू प्रस्ताव गरेका छौँ, होइन माननीय मन्त्रीज्यूसँग हामीले छलफल अन्तर्क्रिया गरेका छौँ, मन्त्रालयको पदाधिकारीहरूसँग सचिवज्यूसँग पनि कुराकानीहरू भएका छन्, त्यो ढङ्गले विषयहरू अगाडि बढेका छन्। अब हामीलाई कार्यालय सञ्चालन गर्नका लागि हाम्रा चाहिँ कामको प्रबन्धात्मक एउटा चाहिँ प्रमोसनल एक्टिभिटिजहरूलाई चाहिँ लानका लागि, अनि अरू चाहिँ भनौँ न जस्तो बिमाको दायित्वको कुरा छ, त्यसै गरी ब्याज अनुदानको कुरा छन्, यी भनेका पुँजीगत खर्चहरू हुन्, यो सबै सरकारले बियर गर्छ, सरकारले नै गर्छ। जहाँसम्म अब कर्जाको कुरा छ, कर्जा चाहिँ हामीले फेरि ऋण लिने हो, ऋण लिने हो, त्यसो भएको हुनाले यसमा पनि स्रोत जुटाउन पर्छ, ब्याङ्क वित्तीय संस्थाहरूसँग लिनपर्छ, डिप टाइप सेक्टरको विपन्न क्षेत्रको कर्जा हामीले पाउँछौँ, विपन्न क्षेत्रको कर्जाको 5% एक तिहाई हामीले प्राप्त गर्ने भएको हुनाले त्यो पनि हामीले अब ब्याङ्क वित्तीय संस्थाहरूसँग अनुरोध आग्रह गरेर लिनपर्ने, अहिलेसम्म लिएको पैसाहरू लगानी लगभग हुन लागिसकेको छ, सकिन लागेको छ। स्रोत जुटाउने कुरा सँगसँगै कार्यालय व्यवस्थापन गर्ने कुरा, प्रादेशिक स्तरमा कार्यालय खोल्ने कुरा र तलैबाट चाहिँ सबै कामहरू अनुगमनका लगायतका सबै कामहरू चाहिँ होइन कार्यक्रम अनुगमन यी सबै कामहरू चाहिँ तलैबाट सम्पादन गरेर छिटो छरितो तरिकाबाट हामीले कर्जा प्रवाह गर्न सकौँ, ताकि बेरोजगार युवाहरूलाई हामीले यहीँ चाहिँ उभ्याउन सकौँ, अड्याउन सकौँ।
तपाईँको एउटा भिजन होला, हरेक कार्यालयको भिजन, त्यो भिजन अनुसार चाहिँ तपाईँहरूले काम गर्न चाहने हो भने चाहिँ रकम चाहिँ कति आवश्यक पर्ला वार्षिक रूपमा हेरी के छ तपाईँहरूको केही प्रक्षेपण त होला नि?
प्रक्षेपण त छ, प्रक्षेपण छ, अब सबै कुरा भन्न गाह्रो छ, हेर्नुहोस् गरेर देखाउन राम्रो हुने रहेछ, हेर्नुहोस् भनेर कुरा गरेर हुन त अहिले धेरै भन्नेहरू छन्, त्यो भन्ने पनि एउटा त त्यो सपना देखाउने कुराहरू त छँदैछ होइन, तर भन्ने भन्दा पनि अहिले गर्ने कुरामै म चाहिँ ध्यान पुऱ्याएको छु। त्यसो भएको हुनाले अब रिसोर्स चाहिँ हामीसँग त्यस्तो अहिले यति बेलै चाहिँ धेरै त्यस्तो जोखिममा परेको सङ्कटमा रहेको त्यस्तो खालको छैन, हामी कर्जा प्रवाह गर्न सक्छौँ, सँगसँगै अब स्रोत जुटाउनु पर्ने कुरा चाहिँ हामीले ध्यान दिनै पर्छ। प्रक्षेपणको कुरा गर्नुहुन्छ भने त अब त्यो मैले अघि नै भने हजारमा होइन अब लाखको संख्यामा हामीले स्वरोजगार सिर्जना गर्नपर्छ। त्यसो भएको हुनाले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेका विभिन्न निकायहरूसँग पनि आवश्यक समन्वय गर्ने, दात्री निकायहरू र विकासका साझेदारीहरूसँग पनि हामीले के काम उनीहरूबाट लिने हो, कसरी चाहिँ समन्वय गर्ने हो, त्यसका बारेमा पनि हामीले छलफल गर्दैछौँ। सिप प्रदान गर्ने प्रादायिक, सिप प्रदान गर्ने त्यस्ता प्रादायिक निकायहरूलाई पनि समन्वयहरू गर्दैछौँ, र आवश्यक पर्यो भने हामीले अब लिने कर्जा सरकार यहीँ आन्तरिक नभएर बाह्य दात्री निकायहरूसँग पनि हामीले चाहिँ अगाडि बढ्नुपर्ने कुराहरू अगाडि बढाउनुपर्ने हुनसक्छ, तर अहिले त्यस्तो स्थिति आइसकेको छैन।
तपाईँलाई के लाग्छ, सरकारले यो कोष स्थापना गरेको त देखिने गरी जुन विमानस्थलमा लहरको लाग्छ विभागको देखिने गरी रोक्नको लागि हो, तर भएन, बिचमा कहाँनिर चुक्यो होला, के भयो?
चुक्यो किन चुक्यो भने तपाईँले कुनै एउटा जिल्लाको कुनै एउटा गाउँपालिकाको कुनै एउटा ओडामा गएर तपाईँले सहकारीको अनुगमन गर्नुपर्छ, परिकल्पना गर्नुस् 2000 सहकारीहरू यस्तै भयो भने तिनको अनुगमन गर्नका लागि त ज्यादै धेरै जटिल समस्या छ नि त। त्यही अनुगमन गर्ने भइदिएको भए आजको भोलि पैसा जान्थ्यो, धेरै लगानी हुन्थ्यो, बेरोजगार व्यक्तिले चाहिँ स्वरोजगार हुने अवसर पाइहाल्थ्यो। तर हामीले यहाँबाट गर्दाखेरि त यो करिब 1 वर्ष लाग्ने रहेछ कर्जा प्रवाह गर्नकै लागि। त्यसो हामीले चुक्यौँ, यहीँ मात्रै कार्यालय भयो, जिल्लामा हाम्रो जिल्ला स्थित कार्यालय भन्नु त्यस्तो समन्वय गर्ने निकायहरू छैन, भए पनि एउटा समन्वय गर्ने अब कर्जा चाहिँ भनौँ प्रस्तावहरू हेर्ने र पठाउने सिफारिस गर्ने निकायहरू मात्रै छ, त्यो समन्वयकारी निकाय हो। त्यहीँबाट कर्जा प्रवाह गर्न सकेको भए जस्तो एउटा ब्याङ्कको चाहिँ भनौँ न कुनै शाखा हुन्छ, उपशाखा कार्यालय हुन्छ, जिल्लामा शाखा होला, नगरमा चाहिँ उपशाखा होला, गाउँमा पनि त्यस्तै केही होला, युनिट होला, उसले आजको भोलि गएर हेरेर दिन्छ। तर हामीले त त्यो प्रस्ताव यहाँ ल्याउन पर्यो, हेरेर फेरि स्वीकृत गर्न पर्यो। त्यसो भएको हुनाले यो धेरै झन्झटिलो प्रक्रिया छ, हाम्रो संरचना नभरै हो यो हामी चुकेको कारण चाहिँ।
संहिताको ठूलो आवश्यकता त यो कोर्सलाई पनि
छ। त्यसै भएको हुनाले हाम्रो एटलिस्ट अहिले चाहिँ हामी प्रादेशिक स्तरमा कार्यालय राख्ने कुरामा जोड गरिरहेका छौँ, अब त्यो हुन्छ होला। हाम्रा तर्फबाट लिने पहलहरू पर्याप्तै छ, अब नेपाल सरकारका सम्बन्धित जिम्मेवार होइन नेतृत्वबाट पनि त्यसै गरी लिनपर्छ। त्यसै गरी लियो भने अब ल यो विषयलाई सम्बोधन गर्न सकिन्छ, लिनुपर्छ भन्ने मलाई लाग्छ। हामी अनुरोध र आग्रह गर्छौँ, हाम्रा प्रस्तावहरू अगाडि सार्छौँ, विषयबोध गराउँछौँ, अब त्यसमा हामी सफल हुन्छौँ, अर्को के विकल्प छ र।
अब अन्त्य अन्त्यतिर पनि छौँ, आकर्षण चाहिँ केमा देख्नु भएको छ युवाहरूको? तपाईँले गरेको जुन लगानी छ त्यो लगानीमा चाहिँ युवाहरूले कुन क्षेत्रमा अलि बढी स्वरोजगार भइरहेका छन्?
आम रूपमा हाम्रो कर्जाको 90% हारिमा चाहिँ तपाईँको कृषि क्षेत्रै छ, ग्रामीण कृषि क्षेत्र, त्यसमा चाहिँ पशुपालन, बेमौसमी तरकारी खेती, त्यसै गरी चाहिँ तपाईँको बङ्गुर पालन, बाख्रा पालन, कुखुरा पालन, स्टेसनरी, त्यसै गरी तपाईँको खुद्रा पसल, केही सेवा छ, अधिकांश कृषि क्षेत्रमै छ, कहीँ होमस्टे, अनेक टुरिज्म, सेवामूलक साना उद्यम, रोजगारी सिर्जना गर्ने कुराहरूमा अन्यत्र पनि छन् नि त हाम्रा सम्भावनाहरू। त्यो सम्भावना भनेको चाहिँ अब भूकम्पपछिको पुनर्निर्माणको काममा छ होइन, अब ठुल्ठुला चाहिँ योजनाहरू सरकारले घोषणा गरिरहेको छ, जस्तै तपाईँको फास्ट ट्र्याकको कुरा भयो होइन, त्यो गण्डकी कुरा हो, जलविद्युत क्षेत्रमा भयो होइन, तर चाहिँ तपाईँको हुलाकी राजमार्ग कुरा गर्नुहोस्, राष्ट्रिय गुणवत्ता ठुल्ठुला आयोजनाहरू भन्नुहोस्, कृषि क्षेत्रलाई व्यवसायीकरण गर्ने कुराहरू गर्नुहोस्, टुरिज्ममा चाहिँ निकै ठुलो चाहिँ एम्बिसियस प्लानहरू अगाडि बढाएको छ। त्यसो भएको हुनाले यी सबै सेक्टरलाई हेर्दै जाँदाखेरि हामी आत्तीय र वैदेशिक रोजगार मात्रै हो, त्यही मात्रै विकल्प हो भन्ने खालको जुन भएको छ, एक खालको हुम चलो कि चलो 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 विदेशै जाने खालको कुरा यहाँ छ कि छैन भन्दाखेरि यहाँ अपार सम्भावनाहरू छन्। प्रत्येक स्टेपमा चाहिँ यहाँ सम्भावनाहरू छन्। त्यसको लागि चाहिँ गर्न चाहिँ तयार हुनु पर्यो हाम्रा युवाहरू। म यो काम गर्छु, म श्रमपति चाहिँ सम्मान गर्छु, मैले उपलब्ध के छ अब आफ्नो योग्यता अनुसारको त्यो चाहिँ भनौँ नहुन पनि सक्ला तत्काल, भोलि होला नि, तर काम गर्नुपर्छ, यहीँ गर्नुपर्छ, बौरख यहीँ गर्नुपर्छ, वातावरण यहीँ बनाइन्छ, यहीँ बनाइएको छ। अहिले 3 तहका सरकारहरूले सबैले समृद्धिको कुरा गरेका छन्, हुन्छ, तर बेरोजगारलाई अन्त्य नगरिकन समृद्धि प्राप्त हुँदैन, सबैको यो प्राथमिक चाहिँ मतलब विषय बनेको छ, सबैले चाहिँ नीति कार्यक्रम र बजेटमा होइन सम्बोधन गरेका विषयहरू छन्। कहाँ के छ, के गर्ने, प्राप्त गर्ने भन्ने कुरामा चाहिँ चासो राख्न पर्यो युवाहरूले।
अन्त्यमा छौँ हामी, अब आम युवाहरूलाई चाहिँ के भन्नुहुन्छ? जो देशमै केही गर्छु भनेर सोचेका छन् या विदेश जान्छु भनेर पासपोर्ट बनाउने भिसा लाउने तर्खरमा छन्, ती युवाहरूलाई चाहिँ युवा स्वरोजगार कोषको तर्फबाट चाहिँ के भन्न चाहनुहुन्छ?
मैले धेरै कुरा भनिसकेँ, यहीँ हामी सम्भावनाहरू छन्, हाम्रा देशमा सम्भावनाहरू छन्। विकासमूलक देश भएको हुनाले त विकसित देश बनाउनको लागि चाहिने सम्पूर्ण प्रक्रियाहरू त यहीँ छन् नि, त्यो चाहे निर्माणको क्षेत्रको कुरा गर्नुहोस्, चाहे चाहिँ तपाईँको भन्नुहोस् न पूर्वाधार निर्माणको कुरा गर्नुहोस् या ऊर्जाको कुरा गर्नुहोस् वा चाहिँ तपाईँको चाहिँ कृषि क्षेत्रको कुरा गर्नुहोस्, अन्य अन्य विभिन्न टुरिज्मको कुरा गर्नुहोस्, हामीले त विकास यहाँ गर्नै छ नि, विकास गरेर विकसित देश बनाउनै छ। त्यसो भएको हुनाले सम्भावना त यहीँ छन् नि, सबै सम्भावनाहरू यहीँ छन्। त्यसो भएको हुनाले यहीँ काम गरौँ, यहाँ सम्भावनाहरू बरू खोजौँ होइन, के गर्न सकिन्छ कसो गर्न सकिन्छ, सबै मिलेर देश बनाऊ, आफू पनि स्वरोजगार बनाऊ, विदेश नजाऊ, विदेशमा गएर 100 ठक्कर खाएर त्यहाँ एक खालको भुक्तमान भोगेर, त्यो भुक्तमान भोगेर चाहिँ हामीले पठाएको रिमिटेन्सबाट अहिले मुलुक त चलिरहेकै छ, तर क्रमशः अब चाहिँ भनौं न अहिले नै रोक्ने सबै रोक्ने भन्दा पनि क्रमशः हामीले ती युवाहरूलाई फर्केका युवाहरूलाई स्वरोजगार बनाउँदै त्यसलाई उद्यमी बनाउँदै हामीले क्रमशः विदेश जाने कुराहरूलाई बन्द गर्नुपर्छ. विदेश जाने कुरा बन्द गर्नुपर्छ. यहीँ आत्मनिर्भर अर्थव्यवस्था हामीले निर्माण गरेर मात्रै समुन्नत हुन सक्छौँ. समुन्नत चाहिँ मुलुक बनाउन सक्छौँ. बाहिर गएर पैसा यहीँ पठाएर भोलि सबै फर्काइदिएलाई के गर्नुहुन्छ?
त्यसको लागि हामीले ऋण दिने कुरा पनि ऋण झन्झटिलो
बनाउन होइन त्यो त हामी त सकेसम्म आजको भोलि अहिले फास्ट ट्र्याकबाट लोन दिने कुरा गरिरहेका छौँ हामीले. त्यो भनेको द्रुत कर्जाको रूपमा दिने होइन. हाम्रो कार्यक्रम दुईवटा कार्यक्रम तपाईँ अन्त्य अन्त्य त भन्नुभयो, दुईवटा कार्यक्रमको बारेमा भनिहालौँ. एउटा चाहिँ फास्ट ट्र्याकबाट छिटोभन्दा छिटो कर्जा प्रवाह गर्ने त्यो ब्याङ्क वित्तीय संस्थाहरूबाट जसरी ब्याङ्कले लगानी गरिरहेका छन् आफ्नो कर्जा, त्यसै गरी हाम्रो कर्जा पनि ब्याङ्क वित्तीय संस्थाहरूले आजको भोलि वा छिटोभन्दा छिटो चाहिँ स्वरोजगार हुन चाहने व्यक्तिलाई प्रदान गर्न सकुन् भनेर हामीले त्यो कार्यक्रम पनि लिएर आएका छौँ. त्यो पनि आगामी आर्थिक वर्षबाट स्वीकृत हुन्छ र हामी लागू गर्छौँ. अर्को हामीले एक त एक नमुना व्यवसाय कार्यक्रम पनि हामीले अगाडि सारेका छौँ. त्यसमा पनि सम्भावनाहरू छन्. 753 तहमा स्थानीय तहमा हामीले चाहिँ कुनै एउटा मोडल बिजनेस मोडल फार्म मोडल एक्टिभिटी गरेर उत्पादन पनि बढाउने आर्थिक क्रियाकलापमा पनि मद्दत गर्ने अनि आत्मनिर्भर अर्थव्यवस्था पनि बनाउने स्वरोजगार पनि हुने त्यस्ता खालका कार्यक्रमहरू लिएर आएका छौँ. योजना छ, सपना छ, होइन कार्यक्रम बनाएका छौँ. अब यसका लागि चाहिने बजेट, नीतिगत सम्बोधन, सम्बन्धित चाहिँ भनौँ न निकायहरूबाट चाहिँ समन्वय सहयोग, यो सबैको अपेक्षा चाहिँ हामीले गरेका छौँ यति बेला.
हस्, उज्यालोलाई समय दिनुभयो. युवाहरूले कसरी ऋण पाउँछन्, कसरी स्वरोजगार हुन सक्छन्, सरकारले पनि युवाका लागि केही गर्दैरहेछ है भन्ने सन्देश दिने खालको कुराकानी गर्न पायौं. यहाँलाई धेरै धेरै धन्यवाद.
हस्, धन्यवाद.
उहाँ हुनुहुन्थ्यो युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डाक्टर प्रेम दंगाल. युवालाई स्वरोजगार बनाउन भन्दै बिना धितो 2,00,000 रूपियाँसम्म ऋण दिँदै आएको कोषले गरिरहेका काम कारवाहीका बारेमा केन्द्रित रहेर कुराकानी गर्दै डाक्टर दंगालसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8:20 नयाँ आर्थिक विषयको कुराकानीसहित फेरि उपस्थित हुने नै छौं. आजका लागि कार्यक्रम बदलिदो नेपालबाट साथी अर्जुन पोखरेल र प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले पनि विदा हुन्छु. नमस्कार.